हामी जताततै विभाजनको बारेमा सुन्ने गर्छौँ, खेलकुदमा हामी विभाजनको बारेमा सुन्ने गर्छौँ, राजनीतिमा, व्यापारिक संसारमा, परिवारमा र चर्चहरूमा पनि हामी विभाजन आएको कुरा सुन्छौँ। तर चर्चमा हुने विभाजन कतिको गम्भीर कुरा हो? डिएल मुडीले एकपटक यसरी भनेका थिए, परमेश्वरका जनहरू विभाजित भएको ठाउँमा परमेश्वरको आत्माले काम गरेको मैले अहिलेसम्म थाहा पाएको छैन। जोन क्याल्भिनले पनि यसरी यो कुरा देखेका थिए कि चर्चको साक्षीलाई नष्ट गर्न र महिमाको सट्टा परमेश्वरको अनादर गर्न विभाजन शैतानको मुख्य यन्त्र हो। तर विभाजनको मुख्य कारण के हो? विभाजनहरू किन हुँदछ? डिसयुनिटी, डिभिजन किन हुँदछ? कुन कुराले विभाजन ल्याउँदछ? सायद हामी विभाजनको कारणहरूको सूची, लामो सूची बनाउन सक्छौँ होला, तर मलाई लाग्छ कि यी दुई कारणहरूले विशेष गरी विभाजनको सूचीहरूमा शीर्ष स्थान लिनेछ। पहिलो अहङ्कारले र दोस्रो स्वार्थले, प्राइड एन्ड सेल्फिसनेस। विभाजन हुनुको पछाडि प्राय कि त त्यहाँ अहङ्कारको कुरा हुन्छ, घमण्डको कुरा हुन्छ, कि त त्यहाँ स्वार्थको कुरा हुन्छ। यो अहङ्कार र स्वार्थ नै थियो जसले बगैँचामा परमेश्वर र मानिस र मानिस बीच विभाजन पैदा गर्यो। यो अहङ्कार र स्वार्थ नै हो जसले आज धेरै चर्चहरूमा विभाजन ल्याएको छ। त्यसकारण हामी अहङ्कार र स्वार्थपूर्ण जीवनशैलीलाई लिएर होसियार हुनु आवश्यक छ र हामीले येशूलाई, केवल येशूलाई हेरेर र उहाँको नम्रता र आफूलाई दिने आचरण अनुकरण गरेर चर्चमा आत्मिक एकताको लागि हामीले प्रयत्न गर्नुपर्दछ। आउँछ हामी फिलिपी दुई अध्यायमा पल्टाउँ। तपाईँसँग बाइबल छ भने फिलिपी दुई अध्यायको आज हामी एकदेखि एघार पदसम्म हेर्नेछौँ। फिलिपी यो ठुलो बाइबलको 1600 पृष्ठमा तपाईँले पाउनुहुन्छ। तपाईँ नयाँ हुनुहुन्छ, तपाईँलाई बाइबल पल्टाउन आउँदैन भने तपाईँसँग सँगै बस्नुहुने तपाईँको छेउको मित्रहरूबाट, तपाईँले क्रिस्चियन मित्रहरूबाट तपाईँले सहयोग लिन सक्नुहुन्छ। जब हामी फिलिपी भन्छौँ, फिलिपीले पुस्तकको नामलाई अथवा पत्रको नामलाई जनाउँदछ र मैले अध्याय भनेको तपाईँले सुन्नुहुनेछ। अध्याय भन्ने बित्तिकै ठुलो ठुलो अङ्क भन्ने हुन्छ र पदहरू भनेको पनि तपाईँले सुन्नुहुन्छ। पदहरूले सानो सानो अङ्कहरूलाई जनाउँदछ। सो फिलिपी दुई अध्यायको एकदेखि एघार पदसम्म, तपाईँसँग बाइबल छैन भने तपाईँले हामीसँग उपलब्ध बाइबल प्रयोग गर्न सक्नुहुन्छ। मलाई लाग्छ कतिजना लिइसक्नु भएको छ, यदि तपाईँसँग छैन भने कृपया प्रयोग गर्नुहोला। जसै म पढ्छु, कृपया तपाईँ सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोला, फिलिपी दुई अध्यायको एकदेखि एघार पदसम्म। यदि ख्रिस्टमा केही प्रोत्साहन छ भने प्रेमको केही प्रेरणा, पवित्र आत्माको केही संगति, केही स्नेह र सहानुभूति छ भने तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्मति साथ एउटै चित्तका भएर मेरो आनन्द पूरा गर। स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर। तिमीहरूमा यस्तो मन होस् जो ख्रिस्ट येशूमा पनि थियो। परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमाराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो। स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्यु समय अर्थात् क्रुसको मृत्यु समय आज्ञाकारी रहनुभयो। त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रिस्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। ख्रिस्टको चर्च पनि संसारमा हुने विभाजनबाट अछुत छैन। त्यसै कारण यस खण्डमा पावलले फिलिपीका मण्डलीहरूलाई एकताको निम्ति यहाँ अपिल गर्नुहुन्छ र एकताको नमुना प्रस्तुत गर्नुहुन्छ। आजको वचनको बुधाको रूपमा हामी दुईवटा कुरा हेर्नेछौँ, एकताको लागि अपिल र एकताको उदाहरण अथवा नमुना। एकताको लागि अपिल र एकताको नमुना अर्थात् उदाहरण। So two points for our sermon today. First, an appeal for unity, and second, a model for unity. First, an appeal for unity, and second, a model for unity. Those are the two points we'll be considering this afternoon. So if you are taking sermon note, please take those two points down. Pahilo, ekataka lagi appeal. Egara paddekhi hernus na. Yadi Khristma kehi protsahan chha bhane, premko kehi prerana, पवित्र आत्माको केही सङ्गति, केही स्नेह र सहानुभूति छ भने तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्मति साथ, एउटै चित्तका भएर मेरो आनन्द पुरा गर। स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर। पावलले फिलिपीहरूलाई तिनीहरूको एकताको जग, एकताको आधारको सम्झना दिलाएर एकताको लागि आह्वान सुरु गर्छन् अथवा अपिल सुरु गर्छन्। पावल भन्छन्, यदि ख्रिस्टमा केही प्रोत्साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्माको केही सङ्गति, केही स्नेह र सहानुभूति छ भने। यो पद पढ्ने बित्तिकै सायद तपाईँले यहाँनिर त्रिएक परमेश्वरको एक मुक्तिमा हुने कार्यको बारेमा तपाईँले यहाँ देख्नुहुन्छ। यसले भन्दा चाहिँ यदि ख्रिस्टमा केही प्रोत्साहन छ भने, प्रेमको केही प्रेरणा, कसको प्रेमको प्रेरणा, पक्कै पनि परमेश्वरको प्रेमको प्रेरणा र पवित्र आत्माको केही सङ्गति। ख्रिस्टको प्रोत्साहन, परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति, यो ठ्याक्कै सुन्दाखेरि दोस्रो कोरिन्थी 13:14 पाइने आशिष जस्तै सुनिन्छ। प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहन्। यहाँनिर हामी के कुरा पाउँछौँ भने, पहिले कि ख्रिस्टमा हामीले हाम्रा पापहरूको बारेमा सबैभन्दा ठुलो सान्त्वना र सहानुभूति पाएका छौँ। हाम्रा पापहरू एकदमै धेरै छन्, अनगिन्ती छन्, तर ख्रिस्टको कृपा झनै बढी छन्। त्यसै गरी हामी यहाँ यो कुरा पनि देख्दछौँ कि हामीले परमेश्वरको क्रोध र न्यायको सट्टा उहाँको प्रेम अनुभव गरेका छौँ। क्रिस्चियनको रूपमा हामीले जे पनि गर्छौँ, हाम्रो आज्ञाकर्ताको कुनै पनि रूप दण्डको डर वा आशिषको लोभले उत्प्रेरित हुँदैन, तर हामीप्रतिको परमेश्वरको प्रेमबाट उत्प्रेरित हुँदछ। त्यसै गरी यहाँनिर यो कुरा पनि हामी देख्दछौँ कि हामीले चर्चमा सङ्गति, एकता खोज्नु आवश्यक यसकारण छ किनभने हामी पवित्र आत्माद्वारा त्रिएक परमेश्वरसँगको सङ्गतिमा ल्याइएका छौँ र त्यसको परिणामस्वरूप एकअर्कासँगको सङ्गतिमा ल्याइएका छौँ। हाम्रो परमेश्वर, बाइबलको परमेश्वर, सङ्गति गर्नु नै परमेश्वर हुनुहुन्छ। द गड अफ द बाइबल इज गड अफ फेलोसिप। त्रिएक परमेश्वर एक आपसमा सङ्गतिमा हुनुहुन्छ। त्रिएकतामा त्यहाँ एकता छ र त्रिएकतामा त्यहाँ सङ्गति छ र हाम्रो यो संयुक्त, हामी यो संयुक्त सङ्गतिमा जोडिएका छौँ। सो हाम्रो एकताको यहाँनिर निम्ति गरिएको जुन अपिल छ, त्यो अपिलको आधार भनेको सुसमाचारीय आधार हो। पुत्र परमेश्वरको सान्त्वना, पिता परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति नै हाम्रो निम्ति एकताको निम्ति गरिएको अपिलको आधार हुनुपर्छ। यसको अर्थ, यदि त्यहाँनिर ख्रिस्टको सान्त्वना छैन भने, प्रोत्साहन छैन भने, परमेश्वरको प्रेम छैन भने, पवित्र आत्माको सङ्गति छैन भने, एकता, क्रिस्चियन एकता, आत्मिक एकता असम्भव हुनेछ। त्यसकारण हाम्रो एकताको निम्ति यो सुसमाचारीय आधारको कारण पावलले एकताको लागि तिनवटा अपिल गर्दछन्। यहाँ तिनवटा अपिल, यदि ख्रिस्टमा केही प्रोत्साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्माको केही सङ्गति, केही स्नेह र सहानुभूति छ भने, अपिल नम्बर एकमा पावल भन्छन् पद दुईमा, तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर र पूर्ण सम्मति साथ, एउटै चित्तको भएर मेरो आनन्द पुरा गर। यदि पद एकको कुरा सत्य हो भने, र यो सत्य हो, हामीले ख्रिस्टमा सान्त्वना पाएका छौँ, ख्रिस्ट हाम्रो पापहरू क्षमा गर्नुभएको छ, हामीले परमेश्वरको दण्डको साटोमा प्रेम अनुभव गर्न पाएका छौँ, र हामी पवित्र आत्माको अलौकिक काम कार्यद्वारा त्रिएक परमेश्वरको सङ्गतिमा जोडिएका छौँ। यो कुरा सत्य हो, त्यसकारण पावलले यहाँनिर अपिल गर्दैछन्। पहिलो अपिल भनेको तिमीहरू एउटै मनका भएर, अब एउटै प्रेम राखेर, पूर्ण सम्मति साथ, एउटै चित्तको भएर मेरो आनन्द पुरा गर। अर्को शब्दमा भन्नुपर्दा पावलले भन्दैछन् कि एकतामा रहनुहोस्। यहाँ एउटै भन्ने शब्द तीन पटक दोहोरिएको तथ्यले यही कुरा देखाउँदछ कि फिलिपीहरू एकतामा रहनुपर्छ। फिलिपीका विश्वासीहरू मात्र होइन, आज हामी पनि एकतामा रहनुपर्छ। हामीहरू मनमा, प्रेममा र लक्ष्यमा एक हुनुपर्छ। सुसमाचारको एकतालाई प्रवर्धन गर्ने, साँचो सिद्धान्तलाई प्रवर्धन गर्ने किसिमको सोच हामीले लिनुपर्ने हुन्छ। त्यसैकारण हामीहरू भातृप्रेममा लागिरहनुपर्ने हुन्छ, जसमा सेवा र अतिथि सत्कारहरू पर्दछ। त्यसरी हामी सत्यको कुरामा र सुसमाचारको कुरामा सहमतिमा हामी बस्नुपर्ने हुन्छ। र यसको अन्तिम परिणाम पावलले भन्दछन् कि यो अन्तिम परिणाम भनेको पावलको पूर्ण आनन्द हो। एकतामा रहेर तिमीहरूले मेरो आनन्द पुरा गर। पावलको आनन्द फिलिपीहरूको विश्वासीहरूको आत्मिक एकतामा हामी रहेको पाउँदछौँ। यदि तपाईँ सेवक हुनुहुन्छ भने सेवकाईमा तपाईँलाई कुन कुराले आनन्द दिँदछ? तपाईँ सेवक हुनुहुन्छ भने सेवकाईको निम्ति तपाईँ इच्छा राख्नु हुनुहुन्छ भने कुन कुराले तपाईँलाई बढी आनन्द दिँदछ? विश्वासीहरूको दशंसाले, भव्य सुन्दर भवनले आनन्द दिँदछ, साङ्ख्यिक वृद्धिले आनन्द दिँदछ, कि विश्वासीहरू माझ भएको सुसमाचारी एकताले आनन्द दिँदछ? अपिल नम्बर दुई, पत्तिनमा हेर्नुहोस् न, स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रताले एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। पहिलो नकारात्मक रूपमा पावलले अपिल गर्दछन्, स्वार्थ वा अहङ्कारमा केही नगर। पक्कै पनि हामीलाई फिलिपीको पृष्ठभूमि याद छ कि फिलिपीहरूले त्यहाँनिर रोममा भएका केही प्रचारकहरूले जस्तै एकदमै अपवित्र, प्रतिद्वन्दी र स्वार्थी मनसायले आफ्नो लागि इज्जत र नाम प्रतिष्ठा कमाउने लोभमा परेर उनीहरूले काम गरेको हामी पाउँछौँ। तर पावलले भन्दछ, स्वार्थ र अहङ्कारमा केही नगर। र सकारात्मक रूपमा पावल भन्छन्, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। अर्को शब्दमा, यदि तपाईँ चर्चमा एकता चाहनुहुन्छ भने आफूलाई ठुलो बनाउन छाडिदिनुहोस्। इफ यु वान्ट युनिटी इन द चर्च, स्टप मेकिङ बिग डिल अफ युर सेल्फ। आफूलाई केही मोलको नठान्नुहोस्, घमण्डले फुली नछाडिदिनुहोस्। तपाईँसँग के छ, तपाईँ को हुनुहुन्छ भन्ने कुराको घमण्ड नगर्नुहोस्। बरु अर्कालाई आफूभन्दा श्रेष्ठ ठान्नुहोस्। कन्सिडर अदर्स बेटर देन योर सेल्फ। म तपाईँलाई अमिताभ बच्चनको जीवनमा घटेको एउटा छोटो तर रोचक घटना सुनाउन चाहन्छु। यस समय अमिताभ बच्चन भन्ने बित्तिकै धेरै आँखाहरू उज्यालो, अनुहार उज्यालो भएको देख्दछु। म फिल्मको कहानी सुनाउनेवाला छैन यहाँनिर, तर अमिताभ बच्चनको एउटा जीवनमा घटेको एउटा घटना छ। अमिताभ बच्चन भन्नुहुन्छ कि मेरो करियरको सफलताको चरम बिन्दुमा म एकपटक विमानमा यात्रा गरिरहेको थिएँ। मेरो छेउमा बस्ने यात्रु साधारण सर्ट र प्यान्ट लगाएको एक वृद्ध सज्जन थिए। उनी मध्यमवर्गीय र एकदमै शिक्षित देखिन्थे, अनि यात्रुहरूले सायद म को भनेर चिनिसकेका थिए होला, चिने होला नि। तर यो भद्र मानिस भने मेरो उपस्थितिप्रति कति पनि प्रभावित देखिएनन्। सँगै सिटमा बसिएको थियो, ऊ आफ्नो पत्रिका पढ्दै थियो, झ्यालबाट बाहिर घरिघरि हेर्थ्यो र चुपचाप आफ्नो चिया सुरुप सुरुप पिउँदथ्यो। उनीसँग कुराकानी गर्न मैले म मुस्कुराएँ र त्यो मानिसले विनम्रतापूर्वक मुस्कुराउँदै हेलो भन्यो। त्यसपछि हाम्रो कुरा हुन थाल्यो र मैले उनलाई सिनेमा र चलचित्रको विषयमा सोधेँ, फिल्म हेर्नुहुन्छ? त्यो मानिसले जवाफ दियो, ओ एकदमै थोरै, धेरै वर्ष पहिले मैले एउटा हेरेको थिएँ, त्यसपछि फिल्म नहेरेको धेरै भयो। मैले चलचित्र क्षेत्रमा काम गरेको उनलाई कुरा उनलाई बताइदिएँ र उनले जवाफ दियो, औ धेरै राम्रो नि, तपाईँ के गर्नुहुन्छ? मैले जवाफ दिएँ, म एक अभिनेता हुँ। अनि उसले टाउको हल्लाउँदै भन्यो, ओहो एकदमै राम्रो तपाईँको निम्ति। र त्यसपछि कुरै सिद्धियो। जब हामी जहाजबाट अवतरण भयौँ, मैले मेरो हात अगाडि बढाएर भने, हजुरसँग यात्रा गर्दा एकदमै रमाइलो लाग्यो, बाई द वे मेरो नाम अमिताभ बच्चन हो। त्यो मानिसले मेरो हात समा मेरो हातमा हात मिलायो र मुस्कुराउँदै भन्नुभयो, धन्यवाद, थ्याङ्क यू, तपाईँलाई भेटेर पनि खुसी लाग्यो। म जेआरडी टाटा, म टाटा कम्पनीको अध्यक्ष हुँ। अमिताभ बच्चन यसरी भन्नुहुन्छ कि मैले त्यो दिन सिकेँ कि आफूलाई जतिसुकै ठुलो ठाने पनि कोही न कोही आफूभन्दा ठुलो हुँदो रहेछ। के तपाईँ अरूलाई आफूभन्दा ठुलो श्रेष्ठ ठान्नुहुन्छ? यो भौतिक अर्थमा ठान्नुपर्छ भन्ने छैन, आत्मिक अर्थमा पनि। के तपाईँ आफूलाई अरूहरूलाई आफूभन्दा श्रेष्ठ ठान्नुहुन्छ? के तपाईँ अरूहरूको भन्दा आफ्नो पाप बढी देख्नुहुन्छ? के तपाईँ अरूहरूलाई आफूभन्दा बढी धर्मी देख्नुहुन्छ? कि तपाईँ अरूभन्दा आफूलाई श्रेष्ठ, धर्मी, उत्तम ठान्नुहुन्छ? जब चर्चमा तुलना सुरु हुन्छ, दाज्ने काम सुरु हुन्छ, त्यहाँ विभाजन आउँछ। पावलले भन्छ, अरूलाई आफूभन्दा श्रेष्ठ ठान। अपिल नम्बर 3, पद 4, तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर। अगाडि बढ्नुभन्दा पहिले हामीले यहाँ कुरा के याद गर्नुपर्छ भने, यो पदको अर्थ के होइन, तिमीहरू हरेकले आफ्नो हित मात्र नखोज तर अरूको हितलाई पनि हेर भने यो पद छ, यसको अर्थ के होइन? यसको अर्थ यो होइन कि तपाईँले आफ्नो बारेमा सोच्नै हुँदैन, आफ्नो परिवारको बारेमा सोच्नु हुँदैन भन्ने होइन, आफ्नो करियरको बारेमा सोच्नु हुँदैन भन्ने होइन। यहाँ यो पदले हामीलाई सन्यासी जीवनको बारेमा सुझाव दिइरहेको छैन, बुझ्नुहुँदैछ तपाईँले? सबै कुरा त्याग्नुपर्छ, आफ्नो बारेमा सोच्ने होइन, अर्काको लागि हामी हाम्रो जीवन समर्पित गर्नुपर्छ, त्यो भन्नु खोजिरहेको छैन। तर चार पदले के भन्दैछौँ, चार पदमा के कुरा मानिलिएको छ भन्ने कुरा यहाँ के छ भने, कि हामी स्वभावैले आफ्नो बारेमा सोच्छौँ, हामी स्वभावैले आफ्नो हित खोज्छौँ, तर पदले के भन्दैछ, आफ्नो हित मात्र नखोज। मात्र भन्ने शब्दलाई ध्यान दिनुहोस्, हामी आफैले आफ्नो बारेमा बढी सोच्छौँ, आफ्नो वास्ता गर्न हामीले जानेको छौँ, हामी आफूलाई प्रेम गर्छौँ, हामी आफ्नो वास्ता राख्छौँ। तर पदले यो भन्दैछ कि स्वार्थी नहो, डन्ट बी सेल्फिस, अरूहरूको बारेमा सोच। अरूको शब्दमा भन्नुपर्दाखेरि, अन्य मानिसहरू केन्द्रित व्यक्ति बन, अरूहरूको निम्ति आफूलाई दिने व्यक्ति बन। प्रिय, यदि चर्च स्वार्थी मानिसहरूले भरियो भने त्यहाँ एकता हुने छैन। यदि तपाईँ सबैभन्दा बढी म, मलाई र मेरो, मी माइसेल्फ होइन, मी आई मी माइसेल्फ बारेमा बढी चिन्तित हुनुहुन्छ भने र तपाईँलाई अरूहरूको बारेमा वास्ता छैन भने, तपाईँ कसरी मुक्तिदातासँग सम्बन्ध भएको दावी गर्ने साहस गर्नुहुन्छ जसले तपाईँको निम्ति आफैलाई दिनुभयो? हो, अरूको प्राथमिकतालाई सरी अरूको आवश्यकतालाई प्राथमिकतामा राख्नु गाह्रो छ। आफू त महादेव, कसले देलावर होइन र? तर याद गर्नुहोस्, हामी एकअर्काको निम्ति जिउन र एकअर्काको हित खोज्न बोलाइएका छौँ। हामी रुनेहरूसँग रुनलाई बोलाइएका छौँ र आनन्द मनाउनेहरूसँग आनन्द मनाउनलाई बोलाइएका छौँ। हामी ठ्याक ठिक्क विपरीत गर्न बोलाइएका छैनौँ। हामी एकअर्काको भार उठाउनलाई बोलाइएका छौँ। के तपाईँ अरूको हित खोज्नुहुन्छ? तपाईँले अन्तिमचोटि अरूहरू बारे फिक्री जनाएको, अरूहरूको वास्ता गरेको कहिले थियो? आफूलाई छाडेर। So when was the last time you cared for others? So Pawanle yaneri Philippi ka biswasiharulai appeal gardaichan. Kini Philippi ka biswasiharule Christ ma prosan paeka chan. Philippi ka biswasiharule Parmeshwar ko prem chakheka chan. फिलिपीको विश्वासीहरूले पवित्रात्मक सङ्गति पाएका छन्। त्यस कारण फिलिपीको विश्वासीहरूमा यदि यो कुरा सत्य छ भने, पद एक सत्य छ भने पद दुई तिन चार सत्य हुन जरुरी छ। के तपाईँ र मेरो जीवनमा एकता कायम राख्नको निम्ति यी कुराहरू हामीले गरिरहेका छौँ? सायद तपाईँ हुनुहुन्छ, यो त एकदम गाह्रो कुरा छ, यो सुन्दाखेरि त एकदमै गाह्रो छ, कसले गर्न सक्छ यो? पाउले हामीलाई एकताको नमुना यहाँनिर बताउँदछन्, एकताको नमुना वचनको दोस्रो बुदा पद पाँचदेखि तलतिर पद पावले पद पाँचलाई यसरी सुरु गर्छन्, तिमीहरूमा यस्तो मन होस् जो ख्रिस्ट येशूमा पनि थियो। अर्को शब्दमा पावलले यसरी भनिरहेका छन् कि जस्तै तिमीहरू एकअर्काको बारेमा सोध्छौ, ख्रिस्टमा भएको तिमीहरूको साझा पहिचानले तिमीहरूको दृष्टिकोणलाई आकार दिनुपर्छ र ख्रिस्टलाई फेरि हेर र उहाँसँग एकताबद्ध भएको जस्तो गरी उहाँको नम्रताको अनुकरण गर। प्रिय, हामी ख्रिस्टको नम्रतालाई सबैभन्दा स्पष्ट रूपमा कहाँ देख्छौँ? ख्रिस्टको नम्रतालाई सबैभन्दा स्पष्ट रूपमा हामी कहाँ देख्छौँ? दुईवटा स्थानहरूमा, एकदमै महत्त्वपूर्ण ठाउँहरूमा। पहिलो, हामी ख्रिस्टको देहधारणमा उहाँको नम्रता देख्छौँ र दोस्रो, उहाँको मृत्युमा हामी उहाँको नम्रता देख्दछौँ। पहिलो, देहधारणमा ख्रिस्टको नम्रता। ख्रिस्ट एकताको नमुना हुनुहुन्छ अनि नम्रताको कुरा गर्ने क्रममा उहाँ देहधारणमा ख्रिस्टको नम्रता हामी देख्दछौँ। छ र सात पदलाई हेर्नुहोस् न, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफूलाई रित्ताइकन कमाराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो। आजको दिन तपाईँको लागि येशू वास्तवमै को हुनुहुन्छ भन्ने कुरा मलाई थाहा छैन। हुनसक्छ येशू ख्रिस्ट तपाईँको लागि एक असल नैतिक शिक्षक हुनुहुन्छ, हुनसक्छ उहाँ केवल एक आश्चर्यकर्ता र तपाईँको लागि एक चङ्गाईकर्ता हुनुहुन्छ, हुनसक्छ ख्रिस्ट तपाईँको लागि एक असल मित्र हुनुहुन्छ। यदि तपाईँ क्रिस्चियन हुनुहुन्न भने हुनसक्छ तपाईँको नजरमा येशू केवल एक मानिस भन्दा बढी हुनुहुन्न। यो क्रिस्चियनहरूको आविष्कार हो, क्रिस्चियनहरूले आविष्कार गरेको पात्र हो। सायद तपाईँले ख्रिस्टलाई, येशू ख्रिस्टलाई गौतम बुद्ध, महात्मा गान्धी वा अरू कुनै व्यक्तिसँग तुलना गर्नुहुन्छ होला, तर मित्रहरू, येशूको बारेमा तपाईँको दृष्टिकोण जे भए तापनि हाम्रो सामु भएको परमेश्वरको जीवित वचनले यो भन्दछ कि येशू ख्रिस्ट परमेश्वर हुनुहुन्छ। येशू ख्रिस्ट परमेश्वर हुनुहुन्छ, उहाँ धेरै ईश्वरहरूमध्येको एक ईश्वर हुनुहुन्न, उहाँ परमेश्वरभन्दा कम हुनुहुन्न, उहाँ परमेश्वरभन्दा सानो पनि हुनुहुन्न, उहाँ परमेश्वर जस्तो मात्र पनि हुनुहुन्न, तर उहाँ स्वर आनै परमेश्वर हुनुहुन्छ, उहाँ परमेश्वरको बराबरी हुनुहुन्छ। त्यसकारण यहाँनिर पावलले भन्दैछन् कि उहाँ परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन। येशू ख्रिस्टले के गर्नु भएन भन्ने कुरा बुझ्नुभन्दा पहिले येशू ख्रिस्ट को हुनुहुन्छ भन्ने कुरा यहाँ पावलले हामीलाई स्पष्टसँग बताएको छ कि येशू ख्रिस्ट अरू कोही नभएर उहाँ परमेश्वर हुनुहुन्छ, परमेश्वरको बराबर हुनुहुन्छ। कुन अर्थमा परमेश्वरको बराबर? स्वरूपमा परमेश्वरको बराबर र चार तत्त्वमा परमेश्वरको बराबर। लिगोनियर ख्रिस्ट शास्त्र सम्बन्धी बयानले यसरी भन्दछ, परमेश्वरको एकतामा अनन्तका एकमात्र पुत्र येशू ख्रिस्ट पिता र पवित्र आत्मासँग एक तत्त्व, एक समान र सहशाश्वत अथवा सनातन हुनुहुन्छ। त्यसै गरी 1689 ब्याप्टिस्ट कन्फेसन अफ फेथ, बप्तिस्टहरूको विश्वासको स्वीकार को अध्याय 8 प्याराग्राफ अथवा अनुच्छेद 2 यसरी भन्दछ कि येशू ख्रिस्ट परमेश्वरका पुत्र, पवित्र त्रिएकतामा दोस्रो व्यक्ति, अनन्त परमेश्वर पिताको महिमाको प्रतिबिम्ब, एउटै वस्तु र समान रूप हुनुहुन्छ। उहाँले संसार बनाउनु भयो र उहाँले बनाउनु भएको सबै थोकहरूलाई थाम्नुहुन्छ र शासन गर्नुहुन्छ। र परमेश्वरको वचन हिब्रू 1:3 भन्दछ, उहाँ अथवा ख्रिस्ट नै परमेश्वरको महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ र सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। येशू ख्रिस्ट परमेश्वर हुनुहुन्छ, हामी परमेश्वरको बारेमा कुरा गरिरहेको छौँ। येशु ख्रिस्ट एक मानिसभन्दा बढी नै हुन्छ, तर पनि यहाँ पावरको जोर येशु ख्रिस्टको परमेश्वरत्वमा, ईश्वरत्वमा नभई येशु ख्रिस्टको मानवत्वमा छ। त्यसकारण पद सात छ र सातले भन्दछ, परमेश्वरको स्वरूपमा भएर पनि, परमेश्वर भएर पनि, परमेश्वरको बराबरी भएर पनि येशु ख्रिस्टले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्री राख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफूलाई रित्याइकन कमारक रूप धारण गरेर तथा मनुष्य भएर जन्मनु भयो। यसको मतलब के हो? परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्री राख्ने वस्तु त ठान्नु भएन भन्नुको अर्थ के हो? यसको अर्थ हो कि ईश्वरीय पुत्रत्वले अथवा येशु ख्रिस्ट परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने कुरा, त्यो ओहदाले, त्यो अवसरले, सौभाग्यले पितासँगको आफ्नो समानतालाई पक्की राख्ने बहाना होइन, तर दिने मञ्चको रूपमा, अवसरको रूपमा उहाँले लिनुभयो। यो वाक्यांशलाई बुझ्नको निम्ति, अझ राम्रोसँग बुझ्नको निम्ति, अर्थात् कसरी ख्रिस्ट परमेश्वरको बराबरी हुने कुरालाई ख्रिस्टले पक्री राख्ने वस्तु ठान्नु भएन भन्ने कुरालाई बुझ्नको निम्ति म तपाईँलाई अनन्त विगतमा भएको पिता र पुत्र बिचको एक काल्पनिक कुराकानीमा म लैजाने प्रयास गर्नेछु। अनन्त विगतमा संसार बनाउनुभन्दा पहिले पिता र पुत्र बिच, पिता र पुत्र बिच भएको यो काल्पनिक कुराकानी तपाईँलाई म सुनाउन चाहन्छु। मैले पढ्न लागेको संवाद 1600 शताब्दीका प्युरिटन जोन फ्लेभलले लेख्नुभएको पिताको मोलतोल अथवा पिताको सम्झौता भन्ने चिनिने पिता र पुत्र बिचको कुराकानीबाट लिएको छ। पतित मानव जाति र हाम्रो उद्धारको निम्ति आवश्यक पर्ने ठुलो मूल्यको बारेमा पिता र पुत्रको बिचमा भएको एक संवाद यहाँनिर जोन फ्लेभलले लेखेका थिए, र त्यो यस प्रकार छ। यहाँ पिताले यसो भन्दै गरेको तपाईँ मानिलिन सक्नुहुन्छ, अनन्त विगतमा जब उहाँले तपाईँको लागि ख्रिस्टसँग मोलतोल गर्नुभयो, पिताले भन्नुहुन्छ, मेरो पुत्र, यहाँ एक दिन वा दुखी आत्माहरूको दल छ जसले आफैलाई पूर्ण रूपले विनाशको दलदलमा पुर्याइसकेको छ, र अब तिनीहरू केवल मेरो न्यायका पात्रहरू मात्र हुन्। न्यायले उनीहरूको निम्ति मेरो क्रोध साम्य पार्नुपर्ने माग गर्दछ, र उनीहरूको अनन्त विनाशमा मात्र मेरो क्रोध साम्य हुनेछ। यी आत्माहरूको लागि के गर्न सकिन्छ? प्रत्युत्तरमा ख्रिस्टले यसरी भन्नुहुन्छ, हे मेरा पिता, उनीहरूप्रति मेरो प्रेम र दया छ, उनीहरू सदाको लागि नष्ट हुनुभन्दा बरु म उनीहरूको जमानीको रूपमा जिम्मेवार हुनेछु। उनीहरूको ऋणको सबै रसिदहरू म कहाँ ल्याउनुहोस्, र म तिनीहरू कति पनि सरी म तिनीहरू कति ऋण रहेछन् भनी हेर्नेछु, ऋणी रहेछ भनेर हेर्नेछु। हे प्रभु, ती सबै म कहाँ ल्याउनुहोस्, कुनै हिसाब नरहोस्, तपाईँ तिनको लेखा मेरो हातबाट लिनुहोस्। उनीहरूले त्यो क्रोध भोग्नुभन्दा उनीहरूको साटोमा म नै भोग्नेछु। म माथि खन्याउनुहोस् हे पिता, तिनीहरू सबैको ऋण म माथि खन्याउनुहोस्। पिताले भन्नुहुन्छ, तर हे मेरो पुत्र, यदि तिमीले उनीहरूको ऋण बोक्यौ भने तिमीले सबै ऋण चुक्ता गर्नुपर्ने हुन्छ। कुनै पनि ऋण माफी हुने आशा नगर्नु। यदि मैले उनीहरूलाई बाँकी राखेँ भने याद गर, म तिमीलाई बाँकी राख्ने छैन। पुत्रले भन्नुहुन्छ, पिता, म सहमत छु, यस्तै हुन दिनुहोस्। सारा अभियोग ममाथि लगाउनुहोस्, म यो चुकाउन तयार छु, र यदि यो मेरो लागि एक प्रकारको विनाश हुन्छ भने पनि होस्, यदि यसले मेरो सबै सम्पत्तिहरू मबाट खोस्छ भने पनि खोसोस्, मेरो सबै ढिकुटी खाली हुन्छ रितिन्छ भने पनि रितियोस्, तैपनि म यो कार्य गर्न सहमत छु। प्रियहरू, परमेश्वरको स्वरूपमा भएर पनि ख्रिस्टले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्री राख्ने वस्तु जस्तो ठान्नु भएन, यो सबैभन्दा राम्रो व्याख्या हो। ख्रिस्टले यसरी भन्नुभयो भने, पिता, म परमेश्वर हुँ, म कसरी आफूले त्यति तलसम्म झार्न सक्छु र म परमेश्वर भएर कसरी कमारको रूप धारण गरेर मानिस भएर जन्मन सक्छु र? होइन, उहाँले यसरी भन्नुभयो, म तल गएर तिनीहरूका निम्ति आफैलाई एक दिन अर्पण गर्नेछु। देह धारण अघि येशु ख्रिस्ट मानिस बन्न पहिले उहाँ केवल परमेश्वर मात्र हुनुहुन्थ्यो, तर देह धारण पछि ख्रीष्टले अर्को रूप पनि लिनुभयो, त्यो मानिसको रूप। पद सातलाई हेर्नुहोस् न, उहाँ परमेश्वरको बराबरी भइकन पनि उहाँले त्यसलाई पक्रिरहनु चाहिँ छान्नु भएन, तर आफैलाई रित्याइकन कमराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो। फेरि पनि यो पद सातको अर्थ के हो हामीले बुझ्नु परेको छ। पद सातको अर्थ के हो, अझ विशेष रूपमा आफूलाई रित्याइकन भनेको अर्थ के हो, ख्रीष्टले आफूलाई केबाट रित्याउनु भयो, केबाट खाली गर्नुभयो, पहिले यसको अर्थ के होइन हामी त्यो विचार गरौँ। यसको अर्थ यो होइन कि ख्रीष्ट देहधारमा परमेश्वर बन्न छोड्नुभयो, उहाँ परमेश्वर हुनुहुन्थ्यो तर मानिस बन्दा उहाँले परमेश्वर बन्न छोड्नुभयो भन्ने अर्थ होइन। ख्रीष्टले आफ्नो ईश्वरत्व अथवा ईश्वरीय स्वभावलाई आफूबाट खाली गर्नु भएन, रित्याउनु भएन। केनोटिक ईश्वरशास्त्रीहरूले भन्छन् कि मानव बनेपछि ख्रीष्टले परमेश्वर बन्न छाड्नुभयो, ख्रीष्टले आफ्नो ईश्वरीय स्वभाव त्यागिदिनुभयो, होइन यो गलत हो। त्यसो भए यसको अर्थ के हो त, यसको अर्थ ख्रीष्टले आफूलाई रित्याउनुको अर्थ उहाँले आफूलाई शक्तिहीन अथवा प्रभावहीन बनाउनुभयो, उहाँले सेवक रूप धारण गर्दै सबै तुच्छता र दुर्बलताको भूमिकालाई उहाँले अँगाल्नुभयो। यसको अर्थ येशु ख्रीष्टले आफ्नो ईश्वरीय स्वभावलाई त्यागेर होइन तर आफ्नो ईश्वरीय स्वभावमा हाम्रो जस्तै सीमित तर आदमको पापबाट अछुत पूर्ण मानव स्वभाव थपेर आफूलाई रित्याउनुभयो, नम्र भन्नुभयो। ख्रीष्ट परमेश्वर हुनुहुन्छ र परमेश्वर भइकन पनि उहाँ मानव बन्नुभयो, अनन्त वचन मासु र हड्डी बन्नुभयो, ईश्वरीय स्वभावलाई त्यागेर होइन तर एउटै शरीरमा मानव स्वभावलाई समायोजन गरेर येशु ख्रीष्ट रितिनुभयो। बुझ्नुहुँदैछ, उहाँ जे हुनुहुन्थ्यो त्यो बन्न छाडेर उहाँ रितिनु भएन तर उहाँ जे हुनुहुन्थेन त्यो बनेर उहाँ रितिनुभयो, अर्थात् येशु ख्रीष्ट मानिस बन्नुभयो, उहाँ कमजोर बन्नुभयो, उहाँले स्वर्गको त्यो प्रिभिलेजेसहरू त्यो उहाँले त्यो महिमा त्याग्नुभयो र संसारमा उहाँ आउनुभयो। तर संसारमा मानिस भएर आउँदाखेरि उहाँ एकै समयमा परमेश्वर र मानिस हुनुहुन्थ्यो। ख्रीष्ट मानव बन्नुभयो, उहाँ मानिस भए संसारमा आउनुभयो तर एक राजाको रूपमा होइन, दरबारको एक राजाको रूपमा होइन, न त धनी घरको एक धनाढ्य व्यक्तिको रूपमा, तर एक दासको रूपमा उहाँ संसारमा आउनुभयो, एक कमराको रूपमा उहाँ आउनुभयो, जो सेवा लिनलाई होइन तर सेवा दिनलाई आउनुभयो र धेरैको छुटकाराको मोलको रूपमा आफ्नो जीवन उहाँले दिनुभयो। र उहाँले यो श्रापित क्रुसमा नम्र मृत्यु मरेर धेरैको सेवा गर्नुभयो। येशु ख्रीष्टको नम्रता हामी उहाँको देह धारणमा देख्दछौँ, येशु ख्रीष्ट मानिस बन्नुभएको घटनामा हामी येशु ख्रीष्टको नम्रता देख्दछौँ, परमेश्वर भएर माथि यति माथि एउटा स्थानमा बस्नु नै परमेश्वर भएर स्वर्गका परमेश्वर भएर पृथ्वीमा कमारा बन्नुभयो। यसलाई तपाईँ नम्रता नभनेर के भन्नुहुन्छ? हामी चर्चमा एकता चाहन्छौँ, हामीले ख्रीष्टलाई हेर्नुपर्ने हुन्छ। ख्रीष्टको नम्रता हामी ख्रीष्टको मृत्युमा पनि देख्दछौँ, स्वरूपमा मानिस जस्तै भएर उहाँले आफैलाई ओच्याउनु भयो र मृत्यु समय अर्थात् क्रुसको मृत्यु समय उहाँ आज्ञाकारी रहनुभयो, तल्लो स्थान लिन नम्रता चाहिन्छ। ख्रीष्टले सबैभन्दा तल्लो स्थान लिनुभयो, क्राइस्ट टुक द लोएस्ट प्लेस। हामी यहाँ एक मरणशील मानिसको नम्रताको बारेमा कुरा गरिरहेको छैनौँ, हामी यहाँ सो अस्तित्ववान शक्तिशाली अनन्त सृष्टिकर्ता परमेश्वरको नम्रताको कुरा गरिरहेका छौँ, जो निर्भर कमजोर र मरणशील मानिस बन्नुभयो र क्रुसमा मर्नुभयो। परमेश्वरको स्वरूपमा भएर पनि उहाँले आफैलाई रित्याउनु भयो र स्वरूपमा मानिस जस्तै भएर आफैलाई उहाँले होच्याउनु भयो र मृत्यु समय अर्थात् क्रुसको मृत्यु समय उहाँ आज्ञाकारी रहनुभयो। ख्रीष्टको आज्ञाकारिता मृत्युको मुखसम्म मात्र थिएन तर पावलले भन्दछ क्रुसको मृत्यु समय, पावलले क्रुसलाई जोड दिइरहेका छन्। येशु ख्रीष्टको क्रुसको मृत्युदण्डद्वारा उहाँको मृत्यु भएको थियो र पावलले यहाँनिर हामीलाई येशु ख्रीष्टको नम्रताको बारेमा कुरा गर्दाखेरि क्रुस पनि उल्लेख गर्छन्। र इतिहासले हामीलाई बताउँदछ कि क्रुसको मृत्युदण्ड दास र देशद्रोहीहरूको आतङ्ककारीहरूको लागि आरक्षित थियो। अनि क्रुस भन्ने शब्द कुराकानीको क्रममा पनि उल्लेख गर्न एकदमै अप्ठ्यारो विषय थियो। यो शब्द उच्चारण गर्न पनि एकदमै आपत्तिजनक विषय थियो, यो शर्मिन्दा थियो। बाइबलले भन्छ काठमा झुन्डिने, क्रुसमा झुन्डिने हरेक श्रापित हुन्छ, गलाती 3:13। तर हामी यो पढिरहेका छौँ कि येशू ख्रीष्ट जो परमेश्वर हुनुहुन्छ तर उहाँ मानिस बनेर आउनुभयो, मानिसको रूप धारण गर्नुभयो, कमारा बनेर आउनुभयो र उहाँ त्यही श्रापित क्रुसमा मर्नुभयो। अब हामीले सोध्नुपर्ने प्रश्न के छ भने ख्रीष्टलाई यस्तो अपमानजनक, लज्जास्पद, एउटा घृणास्पद मृत्यु मर्न किन आवश्यक थियो? उहाँले यस्तो प्रकारको अपमानजनक मृत्यु किन मर्नु पर्थ्यो? परमेश्वर भएर, उहाँ मानिस भएर किन उहाँले यस्तो प्रकारको श्रापित क्रुसमा उहाँले आफ्नो ज्यान दिनु पर्थ्यो? पक्कै पनि ख्रीष्ट क्रुसको मृत्युको योग्यको भएको कारणले होइन, गलत नबुझ्नुहोस्। ख्रीष्टको देहधारणको अर्थ पापपूर्ण स्वभावको समायोजन होइन। उहाँ हामी जस्तै देखिनुहुन्थ्यो, उहाँ हामी जस्तै परीक्षामा पक्कै पनि पर्नुभयो, तर पनि ख्रीष्ट पाप रहित हुनुहुन्थ्यो, उहाँ निष्पाप हुनुहुन्थ्यो। ख्रीष्ट किन क्रुसमा मर्नु पर्यो? यो पक्कै पनि तपाईँ र म गरिब, रोगी र उद्देश्यविहीन मानिस भएको कारणले गर्दाखेरि होइन। ख्रीष्ट हामीलाई धनी बनाउनलाई, स्वस्थ र समृद्ध बनाउन क्रुसमा मर्नुभएको होइन। म स्वास्थ्य र समृद्धि प्रचारको झुटदेखि वाक्क भइसकेको छु। बाइबल स्पष्ट छ कि ख्रीष्टको क्रुसको मृत्युले यसै जीवनको लागि चङ्गाई र समृद्धि समावेश गर्दैन। ख्रीष्टको क्रुसबाट चङ्गाई र समृद्धि बगी आउँदैन। आमेन, हालेलुया भन्न सार्नुहोस्। यो सब समृद्धि प्रचारकहरूको झुट हो, तिनीहरूले झुट बोलिरहेको छ। के हो, तपाईँ आफैलाई थाहा छैन र? तपाईँ ख्रिस्टियन भएको कति भयो, तपाईँले ख्रिस्टलाई प्रेम गरेको कति भयो, र तर पनि तपाईँ अहिलेसम्म पनि अभाव र रोगसँगै बाँचिराख्नु भएको छ। कतिवटा अपरेसन भएर तपाईँ गइसक्नुभयो। बेरोजगारी र गरिबीको कारण कतिजना ख्रिस्टियनहरू विदेश पलायन हुनु परेको छ। खोइ कहाँ छ चङ्गाई, खोइ कहाँ छ समृद्धि? होइन होइन, ख्रिस्ट रोग र गरिबीको निम्ति मर्नु भएन। यो सब झुट हो र झुटको शिकार नबन्नुहोस्। ख्रीष्ट क्रुसमा यस कारण मर्नुभयो किनभने तपाईँ र म पापको दास बनेका थियौँ, हामी अनन्त नर्कतर्फ जाँदै थियौँ, हामी परमेश्वरको क्रोध मुनि नष्ट हुँदै थियौँ, र ख्रीष्ट हामीलाई हाम्रो पाप, परमेश्वरको क्रोध, अनन्त नर्क र न्यायबाट बचाउनलाई क्रुसमा मर्नुभयो। हाम्रो सबैभन्दा ठुलो समस्या गरिबी होइन, रोग होइन, एक्लोपना होइन, बेरोजगारी होइन, तर पाप हो, विद्रोह हो, सृष्टिकर्ता परमेश्वरको विरुद्धमा उस्किनु हो, मैदानमा जुलुस लगाएर परमेश्वरको विरुद्धमा विद्रोह गर्नु हो। मानिसको सबैभन्दा ठुलो समस्या पाप हो र मानिसको सबैभन्दा ठुलो खाँचो पापको क्षमा हो। त्यसकारण येशू ख्रीष्ट आजभन्दा 2000 वर्ष पहिले परमेश्वर भइकन पनि मानिस बनी संसारमा आउनुभयो, कमाराको रूप धारण गरेर संसारमा आउनुभयो, र उहाँले सिद्ध आज्ञाकारिताको जीवन जिउनुभयो। उहाँ कुनै पनि कुरामा चुक्नु भएन। एकै समय उहाँ मानिस हुनुहुन्थ्यो, एकै समय उहाँ परमेश्वर हुनुहुन्थ्यो, उहाँले आज्ञाकारिताको जीवन जिउनुभयो, तर पनि उहाँ क्रुसमा, श्रापित क्रुसमा, पापी मर्नुपर्ने क्रुसमा उहाँ आफै मर्नुभयो। येशू ख्रीष्टको क्रुसको मृत्यु पापीहरूको निम्ति भएको मृत्यु थियो। ख्रीष्टको मृत्यु प्रतिस्थापनको मृत्यु थियो। उहाँ हाम्रो ठाउँमा र हाम्रो लागि मर्नुभयो। पुरानो करारमा जसरी एउटा भेडा मन्दिरमा पापको लागि, पापीको खातिर मारिन्थ्यो, येशू ख्रीष्ट क्रुसमा पापीहरूको लागि मर्नुभयो। यसैया 53:7 यसलाई एकदम राम्रोसँग चित्रण गर्दछ। यसैया सातको सात त्रिपन्नको सात पदले भन्दछ, ऊ थिचोमिचोमा पर्यो र उसलाई कष्ट पर्यो, तापनि उसले आफ्नो मुख खोलेन, मारिन लगेको थुमा जस्तो ऊ डोरियाएर लगियो, आफ्नो उन कत्रनेको सामु भेडा मौन भए चाहिँ उसले पनि आफ्नो मुख खोलेन। सो प्रियहरू, यदि तपाईँ अझै पनि ख्रिस्टको चेलाहरूमध्येका हुनुहुन्न भने म तपाईँलाई आफ्नो पापहरूबाट फर्कन र ख्रिस्टको क्रुसको मृत्युमा विश्वास गर्न आग्रह गर्दछु। यो बिहान तपाईँले यहाँबाट सिक्नुपर्ने कुरा, एउटा पाठ, तपाईँले घर सिकेर घर जानुपर्ने एउटा पाठ भनेको तपाईँ नम्र व्यक्ति बन्नुपर्छ होइन। सायद तपाईँलाई अमिताभ बच्चनको उदाहरण मन परेको छ होला, तर हामी नम्र बन्नुपर्छ भन्ने विषयभन्दा पनि तपाईँले सिक्नुपर्ने कुरा भनेको तपाईँलाई नम्र मुक्तिदाता चाहिन्छ, तपाईँलाई ख्रिस्ट चाहिन्छ। इट्स नट द मेसेज इज नट द्याट वी निड टु बी हम्बल, द मेसेज द्याट वी निड अ हम्बल सेभियर। हामीलाई नम्र मुक्तिदाताको खाँचो छ। ख्रिस्टले आफूलाई चिहान समय क्रुसको मृत्यु समय नम्र बनाउनुभयो। तर भाइबलले हामीलाई भन्दछ ख्रिस्ट मरेको मरेकै हुनु भएन, मरेको मरेकै हुनु भएन, उहाँ तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नुभयो। पद नौलाई हेर्नुहोस् न, नम्रतादेखि उच्चतातर्फ, फ्रम ह्युमिलिटी टु एक्जल्टेसन, ओर फ्रम ह्युमिलिएसन टु एक्जल्टेसन। पद नौलाई हेर्नुहोस् न, यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। सबैभन्दा नम्र मुक्तिदाता, अब सबैभन्दा उचालिएको प्रभु हुनुहुन्छ। ख्रिस्टसँग सम्पूर्ण ब्रह्माण्डमा सर्वोच्च अधिकार छ। स्वर्ग रहनु हुनुभन्दा पहिले येशूले आफ्नो चेलाहरूलाई भेला पारेर उहाँले भन्नुभयो, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ। ख्रिस्टसँग विश्वव्यापी अधिकार छ, उहाँको अधिकार बाहिर कोही पनि छैन, केही पनि छैन। र ख्रिस्ट विश्वव्यापी आराधनाको योग्यको हुनुहुन्छ, हरेक व्यक्तिले आफ्नो घुँडा टेक्नै पर्छ र येशू ख्रिस्ट प्रभु हुनुहुन्छ भनेर एक दिन स्वीकार गर्नै पर्छ। ख्रिस्ट पुनर्जीवित र शासन गर्ने प्रभु हुनुहुन्छ। उहाँले सबै नामहरू र सबै सिंहासनहरूभन्दा पनि उहाँले सर्वश्रेष्ठता हासिल गर्नुभएको छ। उहाँ राजाहरूका राजा हुनुहुन्छ, उहाँ प्रभुहरूका प्रभु हुनुहुन्छ। एक दिन हरेक घुँडा टेक्नेछ र हरेक जिब्रोले स्वीकार्नेछ कि येशू नै राजा हुनुहुन्छ, येशू नै प्रभु हुनुहुन्छ। यसको अर्थ यो होइन कि एक दिन सबैले येशूलाई अथवा यो स्वीकार सबै स्वीकारले सबैलाई बचाउनेछ। यहाँ पक्कै पनि विश्वव्यापी मुक्तिको बारेमा कुरा भइरहेको छैन। अन्ततः सबैको उद्धार हुनेछ भनेर यो पदले भनिरहेको छैन। यहाँ सर्वे मुक्तिवादको कुरा भइरहेको छैन, हामी होसियार हुनुपर्छ। यसको अर्थ यो पनि होइन कि हामीले हाम्रो स्वीकारले येशूलाई प्रभु बनाउँछ, होइन होइन। हामीले स्वीकार गरौँ या स्वीकार नगरौँ, येशू ख्रिस्ट प्रभु हुनुहुन्छ, द्याट्स इट। तपाईँको स्वीकार जस्तो सुकै होस्, तपाईँ उहाँलाई स्वीकार गर्नुहोस् वा इन्कार गर्नुहोस्, येशू ख्रिस्ट राजा हुनुहुन्छ, सबै सम्पूर्ण अधिकार उहाँसँग छ, पृथ्वीमा र स्वर्गमा समस्त अधिकार उहाँलाई दिएको छ, उहाँले शासन गर्नुहुन्छ र तपाईँ उहाँको शासन अधिकार पनि हुनुहुन्छ। उहाँ राजा हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ। भजन 2 अनुसार पिता परमेश्वरले पुत्र परमेश्वरलाई राजाको रूपमा अभिषेक गरिसक्नु भएको छ। राजदण्ड येशूको हातमा छ र उहाँको शासनको अन्त कहिले हुनेवाला छैन। उहाँ दाउदको घरानाको राजा हुनुहुन्छ, उहाँको राज्य अनन्त अनन्तसम्म रहिरहनेछ। त्यसैले येशूको सामु हरेक घुँडा टेक्नेछन् र हरेक जिब्रोले उहाँलाई प्रभु भनी स्वीकार गर्नेछ। यसको अर्थ के हो? यसको अर्थ यो कि कसैले येशूलाई आफ्नो मुक्तिदाताको रूपमा स्वीकार गर्नेछन्, मुक्तिदाताको रूपमा स्वीकार गरी घुँडा टेक्नेछन्, जिब्रोले प्रभु भनी स्वीकार गर्नेछन् भने कसैले येशूलाई आफ्नो न्यायकर्ताको रूपमा स्वीकार गरी घुँडा टेक्नेछन् र जिब्रोले प्रभु भनी स्वीकार गर्नेछ। सबै घुँडा टेक्ने नै छ, सबै जिब्रोले स्वीकार गर्नेछ, तर सबै घुँडा टेकिनेहरू, जति घुँडा टेक्ने ती सबैले मुक्ति पाउनेवाला छैन, किनकि कोही घुँडाहरू जबरजस्ती टेकाइनेछ, कोही घुँडाहरू स्वेच्छाले टेकिनेछन्। तपाईँ यसुलाई आज यी संसारमा सास सधैँ जीवन सधैँ प्रभु र मुक्तिदाता भन्ने घुँडा टेक्नुहुन्छ, आफ्नो जीवनले स्वीकार गर्नुहुन्छ भने यसु तपाईँको निम्ति मुक्तिदाता हुनुहुन्छ। तर नटेक्नुहोस्, छोडिदिनुहोस्। उहाँलाई एउटा मानिस हो, एक असल एक मुभर एन्ड सेकर होस्, अथवा तपाईँले यसुलाई एक असल गुरुको रूपमा डिसमिस गर्न सक्नुहुन्छ। तर एक दिन तपाईँले थाहा पाउनुहुनेछ, तपाईँले घुँडा टेक्नुहुन्छ, तपाईँलाई घुँडा टेकाइनेछ, तर त्यतिखेर धेरै ढिलो हुनेछ। त्यसकारण प्रियहरू, तपाईँले अहिलेसम्म आफ्नो घुँडा टेक्नु भएको छैन र आफ्नो जिब्रोले यसु नै प्रभु हुनुहुन्छ भने स्वीकार गर्नुभएको छैन भने त्यो आजै गर्नुहोस्, त्यो अहिले नै गर्नुहोस्, नत्र तपाईँ अन्तिम दिनमा ख्रिस्टलाई स्वीकार गर्न बाध्य हुनुहुनेछ। प्रिय, हामी यसु ख्रिस्टको नम्रताको बारेमा हेरिरहेको छौँ। यसु जो परमेश्वरको बराबरी भइकन पनि, अनन्त परमेश्वर, अद्भुत परमेश्वर, सृष्टिकर्ता, सो शासन गर्नुहुने परमेश्वर, सो अस्तित्ववान परमेश्वर भइकन पनि उहाँ मानिस भन्ने संसारमा आउनुभयो, मानिस जस्तो भएर जिउनुभयो र मानिसको ठाउँमा क्रुसमा मर्नुभयो भने यदि हामी उहाँलाई पछ्याउँछौँ भने त्यहाँ अहङ्कारको स्थान कहाँ छ? त्यहाँ स्वार्थी मानिस बन्ने त्यहाँ स्थान कहाँ छ? कि परमेश्वर येशु ख्रीष्ट परमेश्वर भइकन पनि उहाँले आफैले अरूको निम्ति दिनुभयो भने, आफैलाई होच्याउनु भयो भने, उहाँको सामु अहङ्कार घमण्डले फुलिने हामी को हौ? फेरि तपाईँले आफूलाई कसरी हेर्नुहुन्छ यस बिहानी समय? Who do you think you are this morning? के तपाईँ आफूलाई एक महान व्यक्ति, समाजलाई चाहिएको व्यक्ति, संसारलाई चाहिएको व्यक्ति, चर्चलाई चाहिएको व्यक्ति, सबैभन्दा महत्त्वपूर्ण व्यक्तिको रूपमा हेर्नुहुन्छ? तपाईँलाई के लाग्छ अरूहरूले तपाईँलाई कति सम्मान र आदर दिनुपर्छ जस्तो लाग्छ? कति तपाईँ आफ्नो बारेमा चाहिने भन्दा बढी उच्च विचार त राखिराख्नु भएको छैन? प्रिय, के तपाईँ यस्तो छलबाट स्वतन्त्रता चाहनुहुन्छ? त्यसो भए ख्रिस्टको महिमाको बारेमा सोच्नुहोस्, ख्रिस्टको नम्रताको बारेमा सोच्नुहोस्, ख्रिस्टको आज्ञाकारिताको बारेमा ध्यान दिनुहोस्, ख्रिस्टको आफूलाई नम्र तुल्याउने र अरूहरूको निम्ति आफूलाई दिने आचरणले हामीलाई आफूलाई आफूभन्दा अरूलाई बढी श्रेष्ठ ठान्ने बनाउँदछ, बनाउनेछ। ख्रिस्टको आज्ञाकारिताले परमेश्वरको इच्छाप्रतिको हाम्रो आज्ञाकारिताको निम्ति यसले एक गति तयार गर्नेछ। के तपाईँ अहङ्कारी हुनुहुन्छ? नम्र ख्रिस्टलाई हेर्नुहोस् र आफ्नो घमण्डलाई मार्नुहोस्। के तपाईँ स्वार्थी हुनुहुन्छ? अरूको निम्ति आफूलाई दिने ख्रिस्टलाई हेर्नुहोस् र उहाँ जस्तै बन्नुहोस्। तर होसियार हुनुहोस्, मैले यो भनिराख्दाखेरि ख्रिस्टको नम्रता र मृत्युसम्मको आज्ञाकारितालाई केवल एक उदाहरणमै सीमित राख्न मिल्दैन। ख्रिस्ट हराएका र पापी मानिस जातिको लागि केवल एक उदाहरण बन्न मात्र उहाँ आउनु भएन, तर आफूलाई सुधार्न नसक्ने अहङ्कारी पापीहरूलाई उहाँ बचाउन आउनुभयो। हो, हामी नम्र बन्नुपर्छ, हो हामी अरूको लागि आफूलाई दिने व्यक्ति बन्नुपर्छ, तब चर्चमा एकता कायम राख्दछ, तब आत्मिक एकता कायम राख्दछ। तर त्योभन्दा बढी हामीलाई नम्र र आफूलाई दिने मुक्तिदाता चाहिन्छ हरेक दिन, र परमेश्वरको प्रशंसा होस् ख्रिस्ट हाम्रो लागि नम्र र अरूको खातिर आफूलाई अर्पण गर्ने, आफूलाई दिने मुक्तिदाता हुनुहुन्छ। परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्की राख्ने बस्यो जस्तो ठान्नु भएन, तर आफूलाई रित्याइकन कमाएर रूप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो, स्वरूपमा मानिस जस्तै भएर आफूलाई होच्याउनु भयो र मृत्यु समय अर्थात् क्रुसको मृत्यु समय आज्ञाकारी रहनुभयो। आउनुहोस् हामी प्रार्थना गरौँ।